پھر آیت نمبر 46-47، اللہ تعالیٰ ادب اور سلیقہ سکھا رہے ہیں کہ دیکھو اگر غیروں کے ساتھ بھی الجھو تو جھگڑے نہ کرو، بحثیں نہ کرو، اپنے رب کے شاکر بندے بن جاؤ، دوسرے خود تمہاری طرف آنے لگیں گے۔ اور اگلی ہی آیت 48 میں کتنی بڑی حقیقت بیان کی گئی کہ اللہ کے نبی کو امی رکھنے کا مقصد کیا تھا، کہ اگر آپ صلی اللہ علیہ وسلم پہلے سے پڑھے لکھے ہوتے، دانشور ہوتے، اس کے بعد ایک دم آ کر آپ فرماتے کہ اقرأ باسم ربک، اے محمد صلی اللہ علیہ وسلم اپنے رب کا نام لے کر پڑھو، لوگ کہتے کہ اپنے استاد سے سیکھ کر آئے۔ ایسا ہی ہے نا، پڑھا لکھا شخص اگر آپ سے کوئی بات کرے تو فوراً سوچ لیتے ہیں بھائی یہ کسی سے سیکھ کر آیا ہوگا، لیکن وہ شخص جس نے کبھی کسی سے نہیں کچھ سیکھا، کسی سے کچھ نہیں پڑھا، وہ ایک دم آ کر کہتے ہیں کہ اقرأ باسم ربک، اپنے رب کا نام لے کر پڑھو، تو پتہ چلتا ہے کہ یہ بات صرف رب کی طرف سے ملی ہے، یعنی اللہ کے نبی کا امی ہونا بھی ایک رحمت ہے، ورنہ آپ پر کتنے بڑے الزام لگتے۔ مکہ والے نشانیوں کی تلاش کرتے تھے، کیا یہ قرآن اتنی بڑی نشانی نہیں دکھتی؟ آپ دیکھیے کہ ہر نبی کو مختلف معجزات دیے گئے، وقت کے ساتھ ختم ہو گئے، اللہ کے نبی کو قرآن کا معجزہ دیا گیا۔ اس سے پتہ چلتا ہے کہ جو لوگ قرآن پاک کو اللہ کا کلام سمجھتے ہیں، آج بھی وہ اس بات کا اقرار کریں گے کہ یہ اللہ کے نبی کا نہیں، اللہ کا کلام ہے۔ ہم سب اپنے آپ کو کتنا خوش قسمت سمجھتے ہیں، یہاں تھوڑا سا محاسبہ بھی کریں گے اور دعا کرتے ہیں کہ ہم سے اس کتاب کی نہ قدری نہ کروائے اللہ تعالیٰ، اور اس نعمت عظمیٰ کی نہ شکری نہ کروائے۔ آپ کیا سوچتے ہیں کہ اس کتاب کی قدر دانی کا اصل حق کیا ہے؟ پھر اب دیکھیے، یہ نہیں میں مان سکتی کہ آپ 20 پارے پڑھنے کے بعد بھی ابھی تک کتنے ان اویئر ہیں آپ، کہ آپ کو پتہ ہی نہیں چل رہا کہ یہ کتاب ہے کیا۔ کتنوں کو یہ ایک ڈسکوری چینل لگ رہی ہے، یہ آپ کی زندگی کا مینول لگ رہی ہے، تھنگس ٹو ڈو ہے، یہ روڈ ٹو جنت ہے۔ آپ نے کسی شہر میں جانا ہوتا ہے نا، شاید آپ کو بھی اتنا اتفاق نہ ہو سفر کا، تو میری بات نہ سمجھیں، لیکن عموماً دیکھیں جو لوگ بہت ٹریول کرتے ہیں نا، ان کو پہلے سے فکر ہوتی کہاں جا رہے ہیں، کرنسی کون سی ہوگی، وہاں کا ویدر کیا ہے، وہاں کا لائف اسٹائل کیا ہے، وہاں کرنا کیا ہے۔ آپ میں دن رات ایک دعا کرتے ہیں کہ اللہ ہمیں جنت چاہیے، اللہ میں انی اسلک الجنہ، قرآن روڈ ٹو جنہ، یہ ہے سبیل الجنہ۔ یہ کتاب آپ کو بتاتی ہے جنت کا موسم کیسا ہوگا، جنت میں آپ کپڑے کیسے پہنیں گے، جنت میں آپ کا لائف سٹائل کیا ہوگا، جنت کی کرنسی کیا ہے، جنت میں جانے والوں کا ایک خاص کردار اور گیٹ اپ کیا ہوگا۔ اس کے باوجود بھی اگر اس کتاب کو آج تک ہم نے نہیں سمجھا، اپنے اوپر لے، کیا ہم نے اس کتاب کی قدر کی ہے؟ کیا ہم نے اس قرآن کی شکر گزاری کی ہے؟ کیا ہم نے اس نعمت عظمیٰ کی قدر کی ہے؟ سچ بتائیے، یہ جو ابھی تک قرآن پڑھا تھا یہ تو اب شرم آئے گی، آپ جب صحیح قرآن پڑھیں گے نا تو پھر آپ کو رونا آئے گا، ہائے میں کیسے 3 سپارے پڑھ جاتی تھی ایک گھنٹے میں، رمضان میں آنکھیں بند کر رہے ہوتے، جھول جھال ہوتے، نہیں 5 پورے کرنے ہیں کیونکہ میں نے رمضان میں اتنے قرآن پورے کرنے ہیں۔ اس کتاب کی قدر ابھی سے کر لیں۔ ہمارے پاس ہر شہر میں ایک آدھ اسٹوڈنٹ کلاس میں ہوتی ہیں جو 70 سے بھی اوپر ہوتی ہیں، اور وہ ناروے والی اماں تو اب میرا لیے 80 کی ہو گئی ہوں گی، وہ کہتی تھی آ کے مائک پہ کہتی تھی میں 71 سال دیاں، اب وہ کہتی میں 74 دی ہو گئی، اور جب سکارف پہن کے وہ کہتی میں جی تو کلاس چاندی میں سمجھتی میں 20 سال دی کڑی ہوں، وہ ہمارے سامنے بوڑھی ہوئی ہیں آپ کہہ لیں 10 سال سے تو ہم ان کو، اور ہر کلاس میں وہ یوں بیٹھتی ہیں، اب یہ آخری پچھلے چند مہینے کہہ لیں 1 سال بالکل ہی بیڈ ریڈن ہے، ہمت ہی نہیں ہے، لیکن وہ دل ان کا آج بھی اسکول میں ہے۔ سب سے پہلے ہر نئے کورس میں نام لکھانے والی، یونیفارم لینے والی، فیس دینے والی، کتابیں خریدنے والی، پڑھنا لکھنا نہیں آتا، ہماری ایڈمنز ان کا سبق سن کے تو ٹیسٹ دیتی ہیں ان کا، وہ بولتی ہیں یہ ٹیسٹ لکھتی ہیں، تو وہ کہتی ہے میرا چلتا ہی رہنا کام، میں نہیں کدی چھڑنا۔ دیکھیے قرآن آپ کو بتاتا ہے کہ آپ دنیا میں آئے کیوں، تو معذرت کے ساتھ جانے کا وقت شروع ہو گیا تو اب لے کے بیٹھیں گے۔ جو ریگریٹ آپ میں سے ان لوگوں کو ہونا ہے اس قرآن کو شعور سے پڑھنے کے بعد جو 40-50 سے اوپر ہیں، وہ 12 اور 14 اور 16 سال کی بچیوں کو نہیں ہونا۔ اور دیکھیے اس میں ماں باپ کی غلطی ہے، معذرت کے ساتھ، جب 20 سال کی بچی ادھر بیٹھی ہے کم از کم بھی 15 سال سے تو اسکول کالج جا ہی رہی ہے نا، 5 سال کے تو آپ گئی ہوں گے نا، ماں باپ نے یہ ظلم کیا آپ کے اوپر، میں آپ کو ان کے خلاف نہیں بات کہہ رہی، कि हमारे माशरे का एक ट्रेंड है, नोन है, बच्चे को पकड़ कर नाजरा पढ़ा दो, एंड पे जाकर शाम को खाला जी के पास बिठा दिया, मस्जिदों में मौलवी साहब, और मार मार के बच्चों को पढ़ाते हैं मौलवी साहब। मेरे हस्बैंड चूँकि अमेरिकन रेस्ड हैं, तो किसी जगह मस्जिद में थे, बच्चे पढ़ रहे थे, मौलवी साहब बच्चों को मार रहे थे। ये मेरे पास घर आकर मुझे कहते हैं जाके मस्जिद वालों से कहें कि बच्चों को क्यों मारते हैं। मैंने कहा आप खामोश रहें, यहाँ ऐसे पढ़ते हैं लोग। कहते हैं कैसे, तो बच्चे नफरत करेंगे। यानी हमने शुरू से ये सुना है कि जी शाम को जाके नाजरा पढ़ लो, और जिस दिन बिस्मिल्ला शुरू हुई उस दिन भी लोगों को बुला के खाना खिला दो, और आमीन पे एक और दावत कर दो, और मौलवी साहब को एक केटी खद्दड़ का जोड़ा दे दो, जाओ जी मौलवी साहब मेहरबानी आपकी, अब लाएंगे जब इसका निकाह पढ़ाना होगा। जुल्म है। देखिए ये तो मेरा कहते हैं ना कि मेरा दिल जल रहा है ये बातें करते हुए, मैं खुशी से ये बातें करी, बट इसमें मैं सच्ची हूँ, ये मैं अल्लाह को भी कह सकती हूँ कि आज ये सबसे बड़ा गम है, दुख है मेरी ज़िंदगी का कि लोगों को इस किताब की कदर नहीं है। दवा पड़ी और आप का मरीज मर गया, क्या करेंगे? हमारे पास हिदायत का, इज्जत का, तरक्की का, कामयाबी का नुस्खा पड़ा हुआ है, और हम दुनिया में जलील ख्वार हो रहे हैं, जूते खा रहे हैं। हम कहते हैं ना कि वी लिक द बूट्स दैट किक्स अस, हम उन्हीं की जूतियाँ चाट रहे हैं जो हमें ठुड्डे मार रहे हैं। वजह यह कि इस यूथ के हाथ में कुरान नहीं है। आप पाकिस्तान के हालात नहीं ठीक कर सकते माजरत के साथ जब तक आप लोगों को कुरान नहीं देंगे। आप रोटी पानी दें ना दें, आप कुरान के पानी से रोशन कीजिए, आपका ये शहर, आपका ये मुल्क कभी साफ सुथरा अंदर बाहर से धुला धुलाया हो नहीं सकता जब तक कुरान नहीं आएगा। और आप में से जो इस सफ़र को डिले करेगा वो किसी न किसी रिस्क को अपनी तरफ बुलाता है। अक्ल से फैसला करें, लेकिन एक दफ़ा कर ले तो पीछे ना पलटें, इसलिए कि ये नेमत बहुत बड़ी है, और जितनी बड़ी नेमत उतनी बड़ी आजमाइश, उतनी बड़ी कुर्बानी देनी तो पड़ेगी। अम हसिब तुम अन तदखुलुल जन्ना वलम यातिकुम मसलुल लजीना खलौ मिन क़ब्लिकुम, ये वही जन्नत है जिसमें अबू बकर और उमर गए थे, मैंने आपने उसी में जाना है। वो बेचारे इतनी मेहनत कर कर गए और हम ठंडे ठंडे जन्नत में पहुंच जाए, ये नहीं होगा। तो हिदायत की कीमत अदा कीजिए, और अल्हम्दुलिल्लाह ये भी एक सुन्नत ही रही है कि यूथ को बात पहले समझ आती है एल्डर से। आयत 57 से, कुल्लु नफ्सिन ज़ाइक़तुल मौत थुम्मा इलैना तुरजऊन, हर नफ्स को मौत का जायका चखना है। यहाँ देखिए कि कुरान पाक में ये बात तीसरी बार आई है, पीछे का याद है कहाँ पढ़ा था? सूरत आले इमरान में भी था, उसके बाद कहाँ आया किसी को याद है? चलिए दूसरा मुकाम आप ढूंढ के लाएं। ये तीसरा मुकाम है जहाँ ये हकीकत बताई गई, हर नफ्स को मौत का जायका चखना है। देखिए मौत क्या है, ज़िंदगी का सबसे आखिरी सच। और अगर आप ज़िंदगी और मौत का फासला देखें ना, तो एक सांस का है। ज़रा सोचें फिर क्या होगा, अपनी मौत का तसव्वुर करें, क्या ये ज़िंदगी अल्लाह की नेमत नहीं है? मौत आएगी तो कोई रोक सकेगा क्या? नहीं रोक सकेगा। और अल्लाह ताला फरमा रहे हैं कि तुम्हें वापस तो मेरे पास ही आना है हिसाब देने के लिए। सिर्फ चंद सेकंड तक आंखें बंद करके अपनी मौत को सोचें, क्या हाल होगा, क्या जायका होगा मेरी मौत का। देखिए मौत के दो जायके हैं, एक मीठा, और सबसे मीठा जायका मोमिन की मौत है। ठीक, हदीस में आता है कि अल्लाह को किसी की जान लेते हुए इतना तरद्दुद नहीं होता जितना मोमिन की जान लेते हुए। यानी अल्लाह ताला भी नहीं चाहते कि एक ईमान वाला दुनिया से जाए, क्योंकि उसकी नमाजें, उसकी बातें, उसकी शुक्रगुजारियां भी तो हैं ना। और एक जायका बड़ा कड़वा है जो काफिर की मौत है। एक लेक्चर पहले आया था ऑनलाइन पर, अगर आपने सुना होगा, कब्र की पहली रात, उसमें ये दोनों जायके डिटेल से बयान है कि मरते ही मोमिन की रूह के साथ क्या होता है और काफिर की। जर्नी ऑफ सोल आप यूट्यूब से सुन सकते हैं, वीकेंड पे किसी वक्त भी सुन लीजिए। अल्लाह हमारी मौत को खूबसूरत मौत बना दे। इसके बाद आयत 58 में अल्लाह ताला की कदरदानी बयान की गई। क्या है 58? अगर आप बाद में आयतों के साथ देखें तो आपको और भी ज़्यादा समझ आ जाएगी। और वो क्या है कि अल्लाह सुबहाना ताला जब लोगों की नेकियों की कदर करेगा ना, तो उनको उन जन्नतों में देगा, गुरफन तजरी मिन तहतिहा अलअन्हारु खालिदीन फीहा। यानी अल्लाह बंदे की कदर क्या करेगा कि उसको जन्नत में ले जाएगा। अल्लाह ताला की कदरदानी है, जैसे हम शुक्र करते हैं इस तरह अल्लाह भी शुक्र करता है। और अल्लाह का शुक्र क्या है कि बंदे के थोड़े से अमलों को कबूल कर ले। एक रिवायत का ख़ुलासा है कि जो बंदा दुनिया में अल्लाह की दी हुई थोड़ी थोड़ी नेमतों पर राज़ी हो गया, कल अल्लाह ताला इससे बड़े बड़े आमाल नहीं मांगेगा, इसकी छोटी छोटी नेकियां कबूल करेगा। अल्लाह हमें भी ऐसा ही कर दे। इसी तरह आयत 62 में रिस्क की बात हुई, थोड़ा सा हम इसको शुक्र के ज़िमन में देखेंगे। अल्लाह ताला किसी को ज़्यादा देता है और किसी को कम। क्या मतलब है इसका? इसका मतलब यह है कि अल्लाह ताला किसी को ज़्यादा देकर आजमाता है कि इसका ज़्यादा शुक्र अदा करते हो कि नहीं। इसी तरह किसी को कम देता है कि ज़रा देखो इसको थोड़ा देकर देखते हैं कि ये क्या करता है। इसी तरह के इसमें दूसरे लोगों को शामिल करके आपके पास जो ज़ायद चीज़ है, आप समझ लें कि वो किसी दूसरे की थी जो आपके घर में पड़ी हुई है। यानी ज़्यादा चीज़ों का हक ये है कि एक्स्ट्रा चीज़ें उनके साथ शेयर कर दी जाए जिनके पास नहीं है। अल्लाह किसी को कम देता है कि वो थोड़े पर सब्र करता है कि नहीं, और ये कि वो शुक्रगुजार बनता है कि नहीं। देखा जाए तो हर बंदा इस इम्तिहान में है कि अल्लाह के दिए हुए को कहाँ खर्च करता है। सच है कि नहीं? देखिए, दिन रात खर्च होता है कि नहीं? अपने वालिद से जाकर पूछिए कि महीने में जितना कमाते हैं किस पे लगाते हैं। आप हैरान होंगे कि अपनी ज़ात पे शायद 10% भी ना लगाते हों। 90% अपने बच्चों बीवी पे एक मर्द लगा देता है। खाते भी हैं पीते, महंगाई हो ना हो, जो भी हो, जो करना है वो तो करना है ना, लेकिन क्या मेरा माल सही जगह लगता? जब मुझे कोई चीज़ पसंद आ जाती है तो फिर मैं ये सोचती हूँ कि पैसे हैं कि नहीं, ज़रूरत है कि नहीं, ले लेते हैं। दुआ करें हमें ये दीन पसंद आ जाए, फिर इस पे लगाते हुए हम कोई नहीं सोचेंगे, फिर कहेंगे फिर क्या और सही। क्योंकि बाज़ दफ़ा जब हम दीन पे आते हैं ना, तुम कहते नहीं किताब मैं नहीं लेनी, मैं इसके बगैर ही कर लूँगी और मैं फलां से ले लूँगी। अच्छा चलो, हम एक घर से दो आ रहे हैं तो दो एक ही किताब ले लेते हैं, कपड़े तो ऐसे कोई नहीं शेयर करता। सोचिए ना, यानी जब दीन हमारी प्रायोरिटी बनता है ना, तो फिर हम जैसे खुले दिल से दुनिया में खर्च करते हैं वैसे दीन पे करेंगे। फिर आप देखिए कि रिस्क की कमी को आप कैसा पूरा करेंगे, अपनी ख्वाहिशात को छोटा करके। जी, ये किसी ने बड़ी अच्छी बात कही कि जब कोई चीज़ महंगी हो जाती है तो मैं उसको सस्ता कर लेता हूँ। पूछने वाले ने पूछा, भाई वो कैसे? कहने लगा, मैं उसको लेता ही नहीं हूँ। और आप मार्केट का असूल याद रखें, जिसको लोग लेना छोड़ देंगे वो चीज़ खुद ही सेल पे आ जाएगी, सस्ती हो जाएगी। हकीकत यह है कि जिसकी खुशियाँ छोटी हैं, सस्ती खुशियों वाले खुश रहते हैं। शुक्रगुजार वो नहीं है जिनकी अलमारियाँ कपड़ों से भरी हुई हैं, पूरा घर चीज़ों से भरा हुआ है। शुक्रगुजार वो है जो ज़रूरत के लिए ले और इसी पे खुशियाँ मनाए। अल्लाह हमें ऐसे लोगों में कर दे। यानी मौजूदा चीज़ों को इस्तेमाल करना और खुश रहना, ये शुक्र है। बहुत ज़्यादा जमा कर लेने का मतलब खुशी नहीं है, बल्कि आप देखेंगे कि उतनी इंसान की ज़िंदगी में इज़्तिराब और परेशानी बढ़ती है जितना सामान एक्स्ट्रा होता है, ज़्यादा होती है चीज़। फिर इसी तरह आयत नंबर 65 और 67 तक में कुछ ना शुक्रियों का जिक्र है। फ़ाइज़ा रकिबू फिल फुल्की दाउल्लाह मुख़लिसीन लहुद्दीन फलम्मा नज्जाहुम इलल बर्र इज़ा हुम युश्रिकून। क्या है ना शुक्रिया कि खुशकी पे होते हैं मस्तियाँ करते हैं, समंदरी सफ़रों में जब सैलाब और तूफ़ान आते हैं तो अल्लाह को याद कर लेते हैं, वापस खुशकियों में जाते हैं तो दोबारा वैसी ही मस्तियाँ करने लग जाते हैं। और सूरत की आखिरी आयत देखिए, वल्लज़ी नजाहदू फीना लनहदियन्नहुम सुबुलना वइन्नल्लाहा लमअल मुहसिनीन। बेशक वो लोग जो हमारे रास्ते में मेहनत करेंगे, हम ज़रूर उनको अपने रास्ते दिखाएंगे, और बेशक अल्लाह तो मुहसिनों के साथ है। ये आपको जवाब दिया अल्लाह ने। मेहनत कर रहे हैं ना आजकल, कोशिश कर रहे हैं, देखिएगा अल्लाह रास्ते दिखाएगा अपने। जन्नत के रास्ते भी आपको दिखेंगे, कुरान के भी दिखेंगे। तो क्या पता चला, दोबारा मेहनत की बात है। इस सूरत के शुरू में भी मुजाहदे की बात थी, याद है किसी को? मनजाहदा, जिसने मेहनत की अपने ही लिए की। यहाँ फिर मेहनत की बात हुई तो पता क्या चला कि अल्लाह के रास्तों में मेहनत करनी पड़ेगी। होता यह कि हम अल्लाह के रास्ते में जितनी मुश्किलें सहते हैं या अल्लाह के नाम पर कोई काम करते हैं वो हमारे नाम पर दर्ज होता है। आज दिखता नहीं, इस चेक की तरह जो आज हमारे हाथ से चला गया। हम कहते हैं कुछ नहीं, लेकिन जब अपना अकाउंट देखते हैं तो कहते हैं अल्हम्दुलिल्लाह बहुत जमा हो गया। ऐसे इमेजिनेशन में आ रहा है, लोग अपनी स्टेटमेंट्स को देख देख कर खुश होते रहते हैं, ऐप खोलते हैं बैंक में क्या है, अल्हम्दुलिल्लाह। मोमिन की ये सारी मुश्किलें, एक पाई और एक पैनी भी जो अल्लाह के रास्ते में लगती है ना, ये डिपॉजिट हो रही है उधर। देखिए डेबिट और क्रेडिट तो सभी समझते होंगे ना, इधर से जा रहा है इंशाल्लाह उधर डेबिट हो रहा है, वहाँ जमा होगा आपका। इस दुनिया की मेहनतें, मुजाहदे और मुश्किलात और अल्लाह की दी हुई कमियों पर राज़ी हो जाना, ये कल क़यामत के दिन अल्लाह का साथ मिलने का ज़रिया बनेगा। मायत लमाल मुहसिनीन, अल्लाह मुहसिनों के साथ है। तो मुहसिन कौन है? जो आसन दर्जे पर काम करे। शुक्र के दर्जे में सबसे आला शुक्र क्या है? कि सब्र का एक ऐसा मुकाम आ जाता है जो सबसे आखिरी दर्जा होता है, कि बंदे को तकलीफ़ और गम दोनों पर ही खुशी होने लगती है। ऐसे बंदे को लोग क्या कहते हैं? चली चली, एनू पता ही नहीं खुशी गम क्या है। बंदे को खुशी में भी खुशी हो और तकलीफ़ में भी खुशी हो, इससे भी बड़ा कोई खुशकिस्मत बंदा हो सकता है? और वो क्यों होती है? कि ये मुझे मेरे रब के करीब करेगी। सहाबा किराम खुश होते थे तकलीफ़ों पर, कहते थे हमारे रब ने हमें याद रखा है, भूला नहीं है वो हमें। देखिए आपके घर मेहमान आए, चाय पानी पिलाएंगे ना, मेहमान कहता है ओ खो मैंने आकर आपको मुश्किल में डाल दिया, तो आगे से आप क्या कहते हैं? इट्स माई प्लेयर, ये तो हमारी खुशी, हमसे तो पूछे हमारे दिल का क्या हाल है। यही बात है इधर, अल्लाह के रास्ते में तकलीफ़ों पर खुश हुआ करे। अल्लाह तेरा शुक्र है, तेरे ही रास्ते में आई है ना, किसी और के रास्ते में तो नहीं आई ना। आप कह सकते हैं कि सब्र एक मुकाम पर पहुंचकर शुक्र में ढल जाता है। इसी तरह जो बंदा अपनी ज़िंदगी में शुक्र का रवैया इख्तियार करेगा, इसके साथ सब्र खुद ही आ जाएगा। और अल्लाह की किताब हमें यही सबक देती है। तो आप देखिए कि सूरत अल-अन्कबूत जहाँ पूरी होती है, इस सोच के साथ हम अपने आप को लें, क्योंकि इसमें तकलीफ़ों और आजमाइशों की बहुत बात थी ना, और मक्का के उस दौर की सूरत थी कि जिस दौर में मुसलमान दीन की आजमाइशों में थे। हकीकत ये कि आज फिर वही दौर है, आज हम मुसलमान, वैसे तो मुसलमान मुल्कों में होते हैं लेकिन हमारा अमल कुछ इतना अच्छा नहीं है। तो होता क्या है कि बंदा अपनी ज़िंदगी में शुक्र का रवैया अख्तियार करेगा, इसके साथ सब्र खुद ही आएगा। अल्लाह की किताब हमें यही सबक देती है। सूरत रूम में भी कुछ कौमों की शुक्र गुज़ारियों और कौमों की नाशुक्रियों का तस्करा है। बहुत ही खूबसूरत सूरत है, इंसानी फितरत को बहुत पुकारती है। यानी ये नोट कर ले, सूरत रूम में फितरत का बड़ा जिक्र है। फितरत अल्लाहिल्लती फतरन्नास अलैहा, क्योंकि सूरत में फितरत का तस्करा कई बार आता है, इसलिए अल्लाह ताला हमें अपने ऊपर गौर व फिक्र की दावत देता है। आयत 8 में लफ्ज़ मुनकिर आया, जहाँ भी लफ्ज़ मुनकिर आए तो इसका मतलब समझ लीजिए ना शुक्रापन, यानी इनकार करते हो अल्लाह की नेमतों का। आप देखिए, क्योंकि ऐसा होता है कि जो आपसे मुलाकात नहीं करना चाहता वो कौन होता है? जिसने या तो आपका कुछ देना होता है या फिर कोई नुकसान किया होता है। यानी लोग एक दूसरे को अवॉइड क्यों करते हैं, यही दो वजूहत होती हैं। एक ईमान वाले की ज़िंदगी इस तरह की ज़िंदगी होती है, हर लम्हे इसकी तलब क्या है कि अल्लाह तुझे देखूँ, मुलाकात करूँ और जन्नत तलब करूँ। एक ईमान वाले की ये दो ख्वाहिशें होती हैं, इसलिए मोमिन की रूह जब जिस्म से निकलती है तो इसको इतनी खुशी होती है कि उछलती भी बाहर जाती है, क्योंकि इसने अपने हिस्से का काम किया होता है। इसको हाईलाइट करें, आपको कोई काम दे और आप वो कर चुके हो ना, तो आप बेचैन होते हैं उसको मिलने को, जल्दी से बताऊं मैंने कर लिया, आई हैव डन माई जॉब। मोमिन सारी ज़िंदगी अल्लाह की दी हुई जिम्मेदारियों को निभाता रहता निभाता रहता निभाता रहता। इसको पता है जो काम अल्लाह ने कहे थे वो मैंने कर लिए, इसीलिए फिर खुशी खुशी निकलती है ना रुया या तो हन नफ्सुल मुतमईना इरजीला रब्बी की रादिया तम मर्दिया। इसके बरक्स काफिर और फासिक यानी गुनाहगार اور کافر، ساری زندگی وہ کرتا ہی نہیں جو کرنے کا حکم تھا، سامنا کرے تو کس طرح کرے؟ ہم اپنا محاسبہ کرتے ہیں، کیا میں اپنے رب کی ملاقات کی منکر تو نہیں ہوں؟ میری زندگی کس درجے پہ گزر رہی ہے؟ کیا جو کام اللہ نے میرے حصے لگائے تھے وہ میں کر رہی ہوں؟ ایک شخص فوت ہو رہا تھا، اللہ کے نبی نے پوچھا، بتاؤ کیا محسوس ہو رہا؟ اس نے کہا، اللہ کے نبی، ایک طرف تو اللہ کی رحمت کی بڑی امید لگی ہے کہ اللہ ضرور جنت دے گا، دوسری طرف اپنے گناہوں کا خوف بھی رکھتا ہوں. آپ نے فرمایا، ذالک الایمان، یہ ہے ایمان، الایمان بین الخوف والرجا. اس حالت میں بندہ اللہ سے جس چیز کی امید رکھتا ہے اللہ تعالیٰ اس کی امید کو پورا کرتا ہے، اور جس چیز سے ڈرتا ہے اللہ تعالیٰ اس کو اس سے محفوظ رکھتا ہے. تو ایمان خوف اور امید کے بیچ کی چیز ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہم اللہ تعالیٰ سے ملاقات کی تیاری کرنے والے بن جائیں. اب آیت نمبر 39، ترتیب کے اعتبار سے، یعنی قرآنی ترتیب کو اگر آپ سامنے رکھیں نا، آخری بار سود کا ذکر آ رہا ہے قرآن میں. آپ دیکھیں کہ پہلے نزول میں یہ آیتیں تھیں، یہاں اللہ تعالیٰ نے بہت ہی باریک نقطہ سمجھایا کہ جب بھی انسان کسی معاملے کو سود کے ساتھ کرتا ہے، بظاہر وہ یہ سوچ رہا ہوتا ہے کہ اس سے مجھے فائدہ ہوگا، آمدن بڑھے گی، لیکن اصل میں نہیں بڑھتی. یہاں آیت کیا ہے؟ وَمَا آتَيْتُمِ الرِّبَا لِيَرْبُوَ فِي أَمْوَالِ النَّاسِ فَلَا يَرْبُو عِنْدَ اللَّهِ، کہ جو تم لوگوں کو سود دیتے ہو یہ سوچ کر کے یہ بڑھے گا، تو اللہ کے ہاں یہ نہیں بڑھتا. ہم تھوڑا سا سود کے معاملے کو شکر اور ناشکری کے تناظر میں دیکھتے ہیں. اللہ تعالیٰ نے کچھ کو مال دیا، کچھ کو آسائشیں دی، کچھ کو سہولتیں دیں، اور کچھ کو دنیا میں نہیں دیا یا کم دیا. حکمت کیا تھی کہ جس کو نہیں ملا وہ دے اس کو جس کو ملا ہے، یعنی جس کو نہیں ملا اس کو دے، کون دے گا جس کو ملا. اس کے برعکس سود کے پیچھے جو پالیسی چلتی ہے وہ یہ ہے کہ اور مال کھینچ لو، سود در سود، سمجھ گئے نا؟ کل قرض یتجرا نفعہ، یہ ہے سود کی ڈکشنری میں تعریف، ہر قرض جو اپنے ساتھ نفع کھینچ کر لائے. 100 روپے دے کر 110 واپس لو. تو آپ دیکھیے کہ اس میں پھر وہ ناشکری نہیں آ گئی کہ اللہ نے پہلے ہی آپ کو زیادہ دیا، آپ نے غریب کو 100 روپے قرض دے دیے، خوش ہوں کہ چلے ویسے نہیں دیا، قرض دیا واپس مل جائے گا، 100 کا 100 لے لیجئے، تھوڑا انتظار کر لیں، مہلت دیں. آپ 100 پہ 110 لیتے ہیں تو کیا یہ ناشکرہ پن نہیں ہے؟ یہ مراد ہے اس سے. ہم جو اپنے لیے دعا کرتے ہیں کہ اللہ ہمیں شاکر بنا لے، ہر نعمت اللہ کا تحفہ اور اس کا اچھا استعمال شکر گزاری ہے. اس کے بعد آیت 47 سے آگے کچھ قوموں کی ناشکریوں کا ذکر ہے، اور ساتھ ہی اللہ تعالیٰ کی نعمتوں کا تذکرہ بھی ہے. اہل علم کہتے ہیں کہ منافق کی مثال اس گدھے کی سی ہے جس کو پتہ ہی نہیں چلتا کہ میرے اوپر مالک نے جو بوجھ لادا ہے وہ مجھ سے خوش ہو کر لادا ہے یا ناراض ہو کر لادا ہے. مطلب کیا ہے کہ خوشی آتی ہے تو نہیں سمجھتا کہ اللہ نے خوشی کیوں دی، اور غم آتا ہے تو نہیں جانتا کہ اللہ نے یہ غم کیوں دیا. تو ہمیں اس قول زرین کی روشنی میں اپنا جائزہ لینا ہے، کیا خوشیوں میں شکر اور غموں میں صبر کرتی ہوں؟ سورت روم میں ہم چیک لسٹ ایک تیار کرتے ہیں، نکات کچھ محاسبے کے، خود سے پوچھتے ہیں، کیا میں اللہ کی نعمتوں کو بطور ضمانت تو نہیں لیتی، یعنی اپنا حق سمجھتے ہوئے تو نہیں لیتی؟ کیا نعمتیں پانے کے بعد نعمتیں دینے والے کو بھول تو نہیں جاتی؟ کیا اللہ تعالیٰ نے شوہر اور بیوی ہونے کے ناطے جو نعمت مجھے دی ہے میں اس کی ناقدری تو نہیں کرتی؟ کیا میں اپنی آنکھوں، اپنے کانوں اور اپنے دل کا صحیح استعمال کرتی ہوں؟ کیا مجھے اس بات کا یقین ہے کہ اگر شکر کروں گی تو اس کا بدلہ مجھے ہی ملے گا؟ کیا میں ناشکری بیوی یا ناشکرہ شوہر تو نہیں ہوں؟ کیا میں ناقدری بیٹی یا ناقدرہ بیٹا تو نہیں ہوں؟ کیا میں اپنے رشتہ داروں کی محبتوں کی قدر کرتی ہوں؟ ایک ایک رشتے میں آپ خود کو تول لیں، انشاءاللہ محسوس ہو جائے گا کہ کہاں کھڑے ہیں. آپ دیکھیں کہ جتنا شکر زندگی میں آئے گا اتنی ہی زندگی میں مٹھاس آئے گی، زندگی میٹھی ہو جائے گی. ایسے لوگ خوش رہتے بھی ہیں اور خوش رکھتے بھی ہیں. اس کو بھی ہائی لائٹ کریں، یہ بھی سمجھ لیں، صرف خوش نہیں رہ سکتے آپ. جب آپ خوش رہتے ہیں نا، لا محالہ آپ دوسروں کو خوش رکھتے ہیں. ہر خاندان میں کوئی کردار ایسا ضرور ہوتا ہے، لوگ کہتے ہیں یہ بڑی ہنسنے بولنے والی ہیں. شادیوں میں، دعوتوں میں، پارٹیز میں لوگ ایسے لوگوں کو بڑی خوشی سے بلاتے ہیں، کیا سوچ کر کہ ان کے آنے سے رونق ہوگی. آپ اپنے لیے ایسے بنے کہ جہاں جائیں نا خوشبو بنے. اب ایک بہو گھر میں آئی, اس کو عادت ہے بس خوش رہنے کی, وجہ چاہیے کوئی نہیں. دیکھیے, خوش رہنے کے لیے کوئی وجہ نہیں چاہیے ہوتی. ہماری فیملی میں ایک بچہ ہے, سارے بچے پیارے ہوتے ہیں, پر اس بچے کی جو خوبی جس کی وجہ سے میں یہاں اس کا ذکر کر رہی ہوں, وہ کیا ہے کہ اس کو دیکھو تو ہنسنا شروع کر دیتا ہے, رال ٹپک رہی ہے, منہ کھلا ہے اور ہنس رہا. تو میں اس کو دیکھ کر اکثر ایک جملہ بولتی ہوں, یو ڈونٹ نیڈ اینی ریزن ٹو بی ہیپی. آپ کو خوش ہونے کے لیے کسی وجہ کی ضرورت نہیں ہوتی. اور کچھ لوگوں کے موڈ ہی نہیں سیدھے ہوتے, یہ نہیں کیا اچھا یہ کر دی, وہ تو نہیں کیا نا, یہ نہیں دیا وہ نہیں. آپ ان کو جو مرضی کر لیں, ایک پاؤں پہ آپ کھڑے ہو جائیں نا ان کی خوشی کی خاطر, وہ پھر بھی نہیں خوش ہوں گے. تو بچوں کی طرح خوش رہنا سیکھیں. ماں کھانا کھلا رہی ہے وہ ہنس رہا, ماں اس کو نہلانے کے لیے ٹب میں ڈالتی ہے وہ پانی میں چھپ 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 ہاتھ مار رہا. بچے بن جائیں. اتنا فکر کر کے آپ نے اپنے آپ کو بوڑھا کیوں کیا ہوا ہے؟ آپ ذرا خود سارے بھی تو خوش ہوں, اس وقت ہنسیں, ایک دوسرے کو دیکھ کے مسکرائیں. آپ دیکھا کریں کہ جب آپ کسی کے مقابل بیٹھے ہوتے ہیں, مثلاً گھر میں ڈائننگ ٹیبل پہ, تو آپ کا فیس کیسا لگ رہا ہوتا ہے. میٹنگ میں کچھ لوگ ہوتے ہیں ان کو دیکھ کر اس طرح بھی سوچتا ہے ہائے اللہ رحم کرے کیا ہو گیا, دکھی لوگ. آپ اپنا نام بدلیں, آج جا کے اپنے شوہر سے پوچھیں کہ میں آپ کو دکھی لگتی ہوں کہ خوش لگتی ہوں, سکھی لگتی ہوں کیسی لگتی ہوں, کیا غم ہے آپ کو, مثلاً زیادہ زیادہ کیا غم ہے آپ کو. اپنا غم ڈھونڈیں, لکھیں, ہو جائے گا جو ہوگا. پھر وہ کہتے ہیں نا, عقل نہیں تو موجہ ہی موجہ, موجے بناتے ہیں وہ لوگ جو سوچتے ہی نہیں ہیں. تو چہروں پہ ریلیکسیشن رکھیں. آپ کیوں اتنے دکھی ہیں؟ آپ یقین کریں, کاؤنٹرس پہ لوگوں کو دیکھا کریں, آتے ہی دکھتا ہے, آتے ہی امیگریشن ٹیبل پہ پتہ لگ جاتا ہے اپنے ملک آ گئے ہیں. اب ہزار چہرے, دکھی چہرے, پریشان چہرے, اسمائل, ریلیکسڈ. مومن سے زیادہ خوش رہنے کا حق کسی کو نہیں ہے, یہ بھی میں آپ کو بتا دوں. مومن سے زیادہ مطمئن, مسرور, ریلیکس. لوگوں کو شک پڑ جائے اس کے پاس کوئی خزانہ ہے, چھپایا ہوا ہے, اس نے بتا نہیں رہا, کوئی خوشی ہے. جیسے وہ کہتے ہیں نا لڈو پھوٹنا, چھپائے نہیں چھپتی خوشی. آپ ایک ہفتہ اس پہ عمل کریں, آپ اپنے سارے گھر والوں کی پیاری ہو جائیں گی. وہ اللہ کو پیارے ہوتے ہوئے بھی اسمائل ہی دے رہے ہوتے ہیں کہ اللہ خوشی خوشی آ رہے ہیں. ہم زندگی میں بندوں کو نہیں پیارے لگتے, اللہ کو کہاں لگیں گے. تو خوش رہنا سیکھیں. اور ناشکرے لوگ بغیر چینی کے کڑوی کافی کی طرح ہو جاتے ہیں. ایسے لوگوں سے لوگ دور بھاگتے ہیں. اپنے آپ سے خود چیک کریں, میرے سے لوگ دور بھاگتے ہیں, چڑھتے ہیں یا میرے خوشی خوشی بلاتے ہیں؟ وہ دور کیوں بھاگتے ہیں آپ کو پتہ؟ وہ سوچتے ہیں کہ اب یہ آ گئی ہیں, اب ان کے ساتھ ہمارا بھی موڈ خراب ہوگا. اچھا, کچھ لوگ آئیں گے, اپنا دکھ سنائیں گے, آپ بڑے دکھی ہوں گے, آپ کہیں گے ہائے بیچاری بیچاری, پھر سنا دے گی, پھر آپ تسلی دے دیں گے, چائے پانی پلائیں گے, اگر کوئی مال کا مسئلہ ہے آپ کو 100-50 دے دیں گے, چلا گیا, اٹس اوکے. اگلے دن پھر وہ آ گیا, پھر اپنی سیڈ سٹوری سنانی شروع کر دی. تیسرے دن آپ اسے اوائڈ کریں گے. اگر آپ کو لگتا ہے کہ یہ کوئی ماسی ہے, پیسے مانگ دیا آپ بہو بیٹی کو, بہن کو, کسی کو, اس کو 100 کا نوٹ دے کے باہر سے بھیج دو. اور اگر وہ اپنی کوئی دکھ بیماری کا علاج کہتی ہے, آپ کہتے جاؤ اس کو فلان ڈاکٹر کے پاس بھیج. آپ نہیں سن سکتے دکھ, صرف ایک ہستی ہے جو ہمارے دکھ سنتی ہے. بندوں کے اندر آئیں تو ایسے لگے کہ آپ لشک پشک کرتے, کسی کو پتہ ہی نہ لگے آپ بیمار ہیں, کسی کو پتہ ہی نہیں لگے آپ دکھی ہیں, آپ بھوکے ہیں, آپ کو غم لگا ہوا ہے. کسی کی کیا ضرورت ہے کہ وہ آپ کے دل میں جھانک سکے؟ ڈسٹینس پلیس, اللہ کے آگے جا کر جو مرضی روئے جائے. مومن دوسروں میں اکثر اٹھا کے جیتا, نہیں نہیں مجھے نہیں چاہیے کوئی ضرورت, آئی ایم فائن الحمدللہ. یہ جو کہتے ہیں نا حسبی اللہ, یہ بھی یہی ہے. شکریہ, آپ اپنی مدد اپنے پاس رکھیے, مجھے نہیں چاہیے آپ سے کچھ, ہے نا میرا اللہ, میں آپ سے کیوں مانگوں. یہ انا ہے, یہی خودی ہے, یہی اصل میں جینے کا خوبصورت راز ہے, اور اسی کا دوسرا نام شکر ہے. اور بہت ساروں نے یہ سبق پڑھا ہی کوئی نہیں. دوسرا, ہم اپنا یہ جائزہ بھی لے سکتے ہیں کہ ہماری موجودگی میں دوسرے لوگ خود کو غیر مطمئن تو محسوس نہیں کرتے. کچھ لوگ ہر وقت شکوے شکایتیں کرتے رہتے ہیں, یعنی ناشکری اور شکوے ساتھ ساتھ کرتے ہیں, اور ایسا لگتا ہے کہ ہمارا تو کلچر ہی شکووں والا بن گیا. اللہ سے دعا کہ ہم سب کو شکر گزار بنا دے, آمین. مثلا کوئی آپ کو فون کرے, السلام علیکم, آ گئی یاد ہماری, अच्छा, कोई बेचारा उठकर आया, किराया 100 200 रुपये लगाकर रिक्शे पे आया, आपके घर में आया। अब आप उसको देखकर खुश होने के साथ साथ क्या कहते हैं, फिर आना ही पड़ा ना आखिर। यानी प्यार का इजहार, माँ भी प्यार का इजहार करती है, डांट के ही करती है कि नहीं, सच बताएं। ये गलत तरीका है ज़िंदगी है। यकीन करें कि मैं किसी का ना सुन रही थी, ऐसे किसी ने एक वाक्या भेजा कि गैर मुस्लिम होने के बावजूद अगर उनके तौर तरीक़ों को कोई अपना ले तो शायद हम दुनिया में भी बादशाह बन जाए। इतने स्माइली, आम पब्लिक की बात करें, एक है मीडिया का परसेप्शन, वो तो आप सबको ही पता है, मुस्लिम टेररिस्ट, मुस्लिम एक एंटी, मुस्लिम एंटी निकाब, ये सिर्फ एक छिलका है ऊपर का। मैं हर मुल्क में जाकर रह के आई हूँ जहाँ तक मुझे अल्लाह ले गया, जनरल ऑडियंस जिसका बेजरर कह देना, उर्दू में लफ्ज़ ढूंढ रही हूँ, स्माइली रिलैक्स्ड, ऐसे आप उनसे रास्ता पूछें ज़रा, ऐसे खुशी खुशी आपको रास्ता बताएंगे, स्माइल, चेहरों पे स्माइल, हेलो हेलो, हाउ यू डूइंग, हाय बाय हाय, ये करते हैं सारा दिन। काउंटर पे चले जाएं आप, टिकट बुक कराने से लेकर बिल जमा कराने तक पहले उन्होंने हेलो हाय करना है, फिर उसके बाद उन्होंने आपसे बात करनी है। उनको ये सिखाया जाता है, मोमिन को तो अल्लाह ने ये सिखा दिया। तो ज़िंदगी में खुश रहना सीखे, मैं तो यही कहूँगी। और कुछ लोगों को देखकर तरस आता है कि जिनके साथ ये रह रहे हैं उन बेचारों को जाकर ताज़ियत का पैगाम दे आओ। किन के साथ रह रहे हैं? अपने आप से सवाल कीजिए, मैं जिनके साथ रहती हूँ वो बेचारों का क्या हाल है? मेरा नहीं ख्याल कल आप में से कोई आएगा, ऐसे ही है ना, सारी गलतियाँ तो अपनी निकलती हैं। देखिए आईने में चेहरा देखें तो किसका दिखेगा, दूसरे का, अपना दिखेगा। बी थैंकफुल, लाइन शकर तुम लाजीद अन्ना को।